अब आप देख लीजिए कि पाकिस्तान में 90% लोग इस वहम में मुब्तला हैं कि उन पर जादू है और तावीज है और उनके कामों को बांध दिया गया है, उसमें रुकावट है। तो यूं मेरा तमाम जोर इस बात पर रहता है, जब भी कभी मुझे मौका मिला तो मैं यही करता हूं कि बजाय इसके कि बड़ी बड़ी लंबी चौड़ी गुत्थियां सुलझाने के चक्कर में मैं लेक्चर देता रहूं, उतना इल्म है भी नहीं मेरे पास, मैं तो उम्मीद मुतलक हूं। तो मैं इस पर जोर देता हूं कि कंसेप्ट किसी तरह क्लियर हो जाएं मुसलमानों के इस्लाम के बारे में। जब हमारे कंसेप्ट क्लियर होंगे तो रास्ता सही वाला हमें खुद मिलता चला जाएगा। मैं आज भी आपसे ये गुजारिश कर रहा हूं कि लंबे चौड़े इल्म सीखने की बजाय सिर्फ एक छोटा सा काम कर लीजिए और वो टोटल उस पर अमल ना करने की कोशिश कीजिएगा, होगा नहीं आपसे किसी से भी। लेकिन हम उसको जुजवन वन बाय वन अमल करते जाएं तो इंशाल्लाह ताला बड़ी जल्दी हम उस पर इन टोटल अमल कर लेंगे। वो ये है कि हम सब ने बचपन में दीनियात पढ़ी है, उस दीनियात में आप सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा के मुख्तलिफ पहलू भी हमने पढ़े हैं और ये आप सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा का एक मौजज़ा है कि हम में से वो लोग जो क्लास फाइव में थे आज से 50 साल पहले, 60 साल, 70 साल पहले, वो बाकी सब भूल गए होंगे हमने क्या पढ़ा, लेकिन वो हयात तैयबा सल्लल्लाहु अलैहि वसल्लम का वो हिस्सा हमारे जहन से नहीं महव होता, कभी याद है, अजबर है हमें। तो जिंदगी में कोई फैसला करते वक्त, कोई कदम उठाते वक्त, कोई अमल करते वक्त जरा सा रिकॉल कर लें कि दीनियात में जो हमने पढ़ा था उसके मुताबिक आप सल्लल्लाहु अलैहि वसल्लम ने ऐसे मौके पर क्या अमल फरमाया था, उसकी नकल कर लें। ठीक है, यहां से स्टार्ट, अगर अल्लाह मुझे तौफीक दे तो मैं तो यहां से स्टार्ट ले लूंगा कि अगर मेरा पड़ोसी मुझे शोर मचा के दीवार में कील ठोंक ठोंक के रात के वक्त तोड़ फोड़ करके उधम मचा के तंग कर रहा है, कूड़ा मेरे घर के आगे फेंक रहा है, तो मैं उसको हंस के बर्दाश्त कर जाऊं, क्योंकि ये आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत ही यही है। तो ये पड़ोसी के मामले में मैं आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पे अमल शुरू कर दूंगा, यहां से स्टार्ट ले लूंगा मैं। दूसरा ये है कि कोई शख्स अगर मुझे गाली देता है, बुरा भला कहता, मेरे खिलाफ साजिशें करता, तो मैं आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पे अमल कर लूंगा। इन दो से मैं स्टार्ट ले लूंगा और फिर मैं महीना ब महीना एक 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 सुन्नत बढ़ाता चला जाऊंगा। तो वाकईतन क्या होगा क्या नहीं होगा मुझे नहीं मालूम, लेकिन मेरा ईमान है कि मैं इस तरीके से कुरान पर अमल कर रहा हूं, और अगर मैं कुरान पर अमल कर रहा हूं तो मैं अपने रब को बड़ा अजीज हो जाऊं। तो बाकी इल्म लेना, हासिल करना अच्छी बात है, जरूर कोशिश कीजिए, लेकिन ये याद रखिए कि पहले जो चीजें हमारे पास अवेलेबल हैं उन पर अमल तो कर लें। अमल करना ज्यादा जरूरी है बनस्पत कि इंसान को फ्रीडम है, इंसान को वो जो चाहे डिसीजन ले ले, जो चाहे कर ले। हाँ, अलबत्ता जिस तरह से वो अंग्रेज कहता है कि इंसान की आज़ादी वहाँ ख़त्म हो जाती है जहाँ दूसरे का नाक शुरू होता है, तो जहाँ आपका कोई इंसान का कोई फेल अल्लाह के कामों में रखना डालने का अंदेशा हो जाए या उस पर असरअंदाज होने लगे कि वो जो सिस्टम ऑपरेट कर रहा है बड़ा डेलिकेट बैलेंस है ना उसके सिस्टम में, तो उसको किसी तरह से वो इंटरफेयर करने लगेगा, तो वहाँ वो वीटो पावर यूज़ करता है, क्योंकि मुख्तार कुल तो वो है, तो वहाँ रोक लेगा। या दूसरी सूरत ये हो जाएगी कि वो जैसे माँ बच्चे को खेलने की आज़ादी दे देती है कि घर में जहाँ चाहे खेलता रहे, लेकिन जब वो आग को पकड़ने लगेगा तो माँ एकदम से आके उसका हाथ पोक लेती, वो रोल भी अदा करता है, तो वो उसके قادر مطلق اور مختار کل ہونے کا پریریگیٹو ہے. یہ یہاں بہت اس پہ گفتگو ہو چکی. انسان بڑی کمپلیکس چیز ہے, دیکھنے میں تو بظاہر یہ صرف دو چیزوں پہ ہی مبنی ہے, ایک اس کا جسم اور دوسری عرف عام میں روح, اور روحانی اصطلاح میں قلب. تو انسان کے جو جسم کی فارمیشن ہوئی اس میں چار بیسک انگریڈینٹس استعمال ہوئے, مٹی, پانی, گرمی اور ہوا. اور پھر اس میں رب تعالیٰ نے تمام طرح کی خصلتیں رکھ دیں. اس میں چرند, پرند اور درند کی بھی خصوصیات ہیں, پھر اس میں شیطانی صفات بھی ہیں, اور پھر فرشتوں کی سی خصلت بھی اس کی موجود ہے. اور وہ ڈیپینڈ کرتا ہے کہ, یہ میں جسم کی حد تک بات کر رہا ہوں, قلب نہیں, یہ ڈیپینڈ کرتا ہے کہ وہ کن خصلتوں کو اجاگر کرتا. اگر تو اس نے اپنی زندگی محدود کر لی صرف کھانے پینے تک, آرام کرنے تک, اور باقی چھوڑ دیا تو سمجھ لیجئے کہ وہ حیوانات میں داخل ہو گیا. یہ صرف حیوانی صفت ہے کہ جس طرح جانور کھایا پیا اور سو گئے, یا پھر شیطانی صفات جس میں شر ہے, شرارت ہے, غصہ ہے. ان صفات کو اس نے فالو کر لیا اور باقی کو اگنور کر دیا اس نے, تو پھر وہ اس کے پیروکاروں میں داخل ہو گیا. اور اگر اس نے اس فرشتوں کی سی صفات کو حاصل کرنا چاہا تو پھر وہاں پر انسان کا جو دوسرا حصہ ہے وہ کاؤنٹ ہو جائے گا, جس کو آپ قلب کہہ لیجئے, جان کہہ لیجئے, روح کہہ لیجئے, کیونکہ پھر وہ رحمانی صفات کی طرف جائے گا, اور رحمانی صفات پر عمل کرتے ہوئے اخلاص کے ساتھ وہ اللہ کا قرب حاصل کر لے گا, اور رب کی تجلیات کا مشاہدہ ہونے لگے گا اسے. تو یہ رب کی تجلیات کا مشاہدہ ممکن صرف اور صرف ان رحمانی صفات کی بنا پہ ہو جائے گا. اب سوال یہ پیدا ہوتا ہے کہ جس طرح جسم کی تخلیق ہو گئی, اس کے چار انگریڈینٹس بتا دیے, تو قلب کے بھی چار انگریڈینٹس ہونے چاہیے. اس کی ماہیت کیا ہے؟ اب روح کی ماہیت کے بارے میں تو آپ صلی اللہ علیہ وسلم نے بھی منع فرما دیا کہ اس کو ڈسکس نہ کرو, اور اللہ نے بھی کہا کہہ دو کہ یہ امر الہی ہے, اس لیے اس کی ماہیت کو تو ڈسکس کیا نہیں جا سکتا. لیکن اس سے متعلق دوسری چیزوں کو یقیناً ہم ڈسکس کر سکتے ہیں, اور اس سے فائدہ بھی اٹھا سکتے ہیں. اب جب آپ شیطانی صفات کو قابو پہ کر لیں تو اس کی مثال بالکل ایسی ہو جائے گی کہ آپ ایک موز اور گھوڑے کو رام کر لیں, اسے ٹیم کر لیں. تو جب ایک موز اور گھوڑا ٹیم ہو گیا تو پھر اس کی تمام انرجیز آپ کے کام آنے لگیں گی کہ اس پہ سواری کر لیجئے, آپ کو ایک جگہ سے دوسری جگہ وہ بڑی تیزی سے پہنچا دے گا عام گھوڑے کی نسبت, اس لیے کہ وہ منہ زور ہے. لیکن اب وہ ٹیم ہو گیا تو اس کی انرجیز چینلائز ہو گئی ہیں ان اے پرٹیکولر ڈائریکشن. اور یہ جو غصہ ہے اس کو آپ بطور ہتھیار استعمال کر سکتے ہیں, اگر یہ ٹیم کر لیا آپ نے اسے تو یہ پھر غصہ تباہ کاری اور تخریب کاری کا ذریعہ بننے کے بجائے انسان کے نفس کو قابو کرنے میں کام آنے لگے گا. تو नफ्स को काबू करने का एक आसान तरीन तरीका यह है कि इसकी नफ़ी करनी शुरू कर दी जाए। और नफ़ी इस सेंस में ये नहीं कि आप थके हैं और आपका दिल आराम करने को चाह रहा है तो उसकी नफ़ी करनी शुरू कर दें, वो तो जिस्म का आप पर हक है कि उसे आराम पहुंचाएं। नफ़ी इस सेंस में कि अगर नफ्स मेरा नमाज के वक्त पर सोने पे मजबूर कर रहा है तो मैं उसकी नफ़ी कर दूं, अगर ये जायकेदार चीज़ें मांग रहा है तो मैं इसको बदजायका चीज़ें खिलाऊं ताकि ये टेम हो जाए, फिर उसकी ख्वाहिश करना बंद कर दे। अगर ये गुनाह की तरफ रागिब कर रहा है मुझे तो मैं उस वक्त इबादत में मसरूफ़ हो जाऊं, तो यह आहिस्ता टेम हो जाएगा। फिर इसकी नफ़ी दूसरी सेंस में हो सकती है कि ये किसी शख्स ने मुझे आके बुरा भला कह दिया, गालियां दे दी, अब दिल ये चाह रहा है कि मैं इससे जवाबन इसको गालियां दूं, तो उस वक्त मैं रुक जाऊं कि आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत ये नहीं है। सुन्नत ये है कि जिसने गाली दी है उसका जवाब मुस्कुराहट से उसे दे दिया जाए। किसी शख्स ने मेरे ख़िलाफ़ प्रोपेगेंडा करना शुरू कर दिया तो दिल ये चाहेगा कि मैं जवाब में प्रोपेगेंडा करूं, और अगर प्रोपेगेंडा जवाबी प्रोपेगेंडा करने की पोजीशन में नहीं हूं मैं, वो अहलियत नहीं मेरे अंदर, तो मैं उस शख्स के ख़िलाफ़ हो जाऊंगा और उसे बुरा भला कहना शुरू कर दूंगा। तो उस वक्त फिर मुझ पर लाजिम है कि मैं ये देख लूँ कि आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत क्या है। सुन्नत यह है कि उसको माफ़ कर दिया जाए और उसके साथ भलाई का सलूक किया जाए, तो यूं नफ्स मेरा काबू में आ जाएगा मेरे। कोई शख्स अपनी ज़रूरत के लिए मुझसे कर्ज मांग के ले गया, वक्त पे दे नहीं रहा, तो बजाय इसके कि मैं उसको बुरा समझने लगूँ तो ये देख लूँ कि आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत क्या है, मुमकिन हो सके तो माफ़ कर दें, नहीं तो उसे इतनी मोहलत दे दें कि वो बआसानी वापस कर दे और मैं उसे बुरा भला ना कहूँ। कोई दुश्मन अगर है, दुश्मनी करता रहा तो चल के आ गया मुझ तक, तो आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पे अमल करते हुए उसको सीने से लगा ले आदमी। ये तमाम इसी तरह की और चीज़ें जब हम करते हैं तो वो नफ्स की नफ़ी हो गई, और जब नफ्स की नफ़ी होने लगती है तो जिस कदर नफ़ी करते चले जाते हैं हम उसी कदर रूह की लताफत बढ़ती जाती है, रूह लतीफ़ होती चली जाती है हमारी, और जूं जूं रूह हमारी लतीफ़ होती है तो उसकी परवाज़ बढ़ने लगती है, क्योंकि हल्की चीज़ हमेशा बुलंदी की तरफ जाती है। तो जब उसकी परवाज़ बढ़ती है और ये सिलसिला हमारा जारी रहता है तो दिन ब दिन उसकी लताफत बढ़ती चली जाएगी और उसी नस्बत से उसकी परवाज़ भी बढ़ती जाएगी, तो फिर हम इस आलम खल्क से आलम अमर की तरफ परवाज़ करने लगते हैं। आलम खल्क वो है जहाँ हम रह रहे हैं। असल में ये लफ्ज़ खल्क जो है लुगती मायने इसके हैं किसी चीज़ का अंदाज़ा करना, मैयर करना। तो चूँकि इस दुनिया में हर चीज़ मकदार और मास, क्वांटिटी एंड मास, उस पर मैयर होती है, इसलिए इस जहान को आलम खल्क भी कहा जाता है रूहानी ज़ुबान में। और आलम अम्र वो है जो क्वांटिटी और मास से बियॉन्ड है, तो परवाज़ उस तरफ होने लगती है फिर हमारी, और वहीं अजाबात आलम का मुशाहदा होने लगता है। عجابات عالم کا مشاہدہ اس لیے ہونا ضروری ہے کہ جب تک کہ ہم کسی سانے کی مصنوعات کو نہیں دیکھیں گے تو اس سانے کی بڑائی کا اندازہ ہمیں ہو نہیں سکتا. جب تک کہ آپ کسی آرٹسٹ کی بنائی ہوئی پینٹنگز کو دیکھیں گے نہیں, اس کا مشاہدہ نہیں کریں گے, تو اس آرٹسٹ کے فن کی بڑائی اور بلندی کا آپ کو اندازہ نہیں ہوگا کہ کس درجے کا فن وہ آرٹسٹ ہے. اسی طرح جب تک کہ عجائبات عالم کا مشاہدہ نہیں ہوگا تو رب تعالیٰ کی بڑائی اور بزرگی کا ادراک ہوتا نہیں. تو یوں ہمیں رب کے مشاہدے کے مقام پر پہنچنے سے پہلے عجائبات عالم کا مشاہدہ کرنا ضروری ہے. تو رب تعالیٰ یوں عجائبات عالم کا مشاہدہ کرانے لگتا ہے تو وہاں سے اللہ تعالیٰ کی بڑائی کا ادراک ہونے لگتا ہے انسان کو, اور رب تعالیٰ پر یقین اور رب تعالیٰ پر بھروسہ دونوں صحیح معنوں میں پیدا ہونے لگتے ہیں. کیونکہ عالم خلق میں تو اس پر یقین اور اس پر بھروسہ صرف لپ سروس ہے, اور اس کا انجام وہی ہے جو ہم روز دیکھتے ہیں کہ انسان رب تعالیٰ کو مالک کل مان رہا ہے, اس کو قادر مطلق مان رہا ہے, اور یہ مانتا ہے کہ اس کے حکم کے بغیر کوئی پتا نہیں ہل سکتا, یہ بھی تسلیم کرتا ہے کہ کوئی کسی کو فائدہ نہیں دے سکتا اگر رب فائدہ نہ پہنچانا چاہے, اور کوئی کسی کو نقصان نہیں دیتا جب تک کہ رب اسے نقصان نہ دینا چاہے, یہ مانتا ہے. لیکن صبح سے شام تک جس آدمی سے آپ ملیں گے وہ آپ کو کہتا ہوا دکھائی دے گا کہ صاحب کسی نے میرا رزق باندھ دیا ہے, میرے کاموں کو روک دیا ہے, مجھ پر جادو کر کے اس نے میرے تمام کاموں کو ختم کر دیا. زبان سے وہ قادر مطلق کسی کو مانتا ہے, رازق کسی کو مانتا ہے, اور عملی یقین اس کا یہ ہے کہ وہ یہ سمجھتا ہے کہ کوئی بھی شخص جادو یا تعویذ کے زور سے میرا رزق باندھ دے گا. تو یہ کیفیت عجائبات عالم کے مشاہدے کے بعد سے ختم ہونے لگتی ہے. وہاں جو واقعتاً صحیح معنوں میں رب تعالیٰ پر ٹرسٹ ہے, بلیف کے ساتھ ساتھ ٹرسٹ بھی پیدا ہونے لگتا ہے, تو یہ مشاہدہ پھر بڑھتے بڑھتے رب تعالیٰ کے مشاہدے پر پہنچ جاتا ہے کہ اس کے تجلیات کا مشاہدہ ہونے لگتا ہے. تو ضروری پہلو یہ ہے کہ بجائے جسم کی پرورش کرنے کے انسان اپنے قلب کی, اپنی روح کی پرورش کرے. جب میں قلب کہتا ہوں تو اس سے مراد دل نہیں ہے. دنیاوی زبان میں دل تو گوشت کا ایک لوتھڑا ہے, وہ اس قلب کی سواری کا, اس کی مکان کا رول ضرور ادا کر رہا ہے. کیونکہ یہ دل تو جانوروں میں بھی ہے, پرندوں میں بھی ہے, سب میں ہے, لیکن قلب جو ہے وہ بمعنی روح کے ہے. تو انسان کو چاہیے کہ بجائے اس جسم کی پرورش کرنے کے, کھانے پینے سے اور دنیاوی خواہشات پوری کرنے سے, نفسانی خواہشات پوری کرنے کے, قلب کی پرورش کرنا شروع کر دے. اور قلب کی پرورش اسی طرح ہوگی جیسے میں نے آپ سے عرض کیا, تو بجائے اس کے کہ ہم لفاظی کے اندر جائیں اور لمبے چوڑے مجاہدے اور ریاضتیں آپ کو سمجھانے کی کوشش کی جائے جس کے نتیجے میں یہ ہو کہ یا تو سمجھ ہی کچھ نہ آئے کسی کو, یا اتنا مشکل نظر آنے لگے کہ انسان بھاگ جائے اس سے کہ یہ تو بہت دشوار کام ہے, میں کیسے کروں گا. اس کا آسان ترین حل یہ ہے کہ ہم کسی چکر میں نہ پڑیں, بلکہ کوئی بھی قدم اٹھانے سے پہلے, کوئی بھی ہمارا فیل سردرد ہونے سے پہلے, अगर हम पलट कर इस बात पर नज़र दौड़ा लें कि हमने क्लास फाइव व क्लास सिक्स की दीनियात की किताब में आप सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा पढ़ी थी, उसमें आप सल्लल्लाहु अलैहि वसल्लम का एटीट्यूड एंड बिहेवियर टूवर्ड्स अदर्स मौजूद था और आप सल्लल्लाहु अलैहि वसल्लम की इबादात का जिक्र था। तो हम कुछ भी ना करें, सिर्फ उसे रिकॉल कर लें कि ऐसे मौके पर आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या रवैया रखा, उस सुन्नत पे अमल कर लें, तो यूं हमारे कल्ब की परवरिश होने लगेगी। और उसमें लतीफा ये होता है कि कल्ब की परवरिश तो होती है और उसके इनामात भी मिलते हैं, जैसे मैंने अजाबात आलम सैर की बात की, लेकिन उसके साथ साथ दुनिया भी संवरने लगती है। यह हमारा वहम है कि जो फकीर है, दरवेश है, वो उस पर दुनिया तंग होती है या वो दुनिया से बेजार होता है, दुनिया से किनारा कश हो जाता है। ऐसा बिल्कुल नहीं है, बल्कि मेरे ख्याल में दरवेश से बेहतर दुनियावी तौर पर कामयाब आदमी मिलना मुश्किल है। वो इस तरह से कि देखिए, इंसान को दूसरों की नज़र में जिल्लत क्यों मिलती है, मुख्तसर अल्फाज में अगर हम देख लें कि वो ड्यूटी में कोताही करेगा, वक्त की पाबंदी नहीं करेगा, वादा खिलाफी करेगा, बददियानती करेगा, चोरी चकारी करेगा या और अखलाकी बेकायदगियों में मुब्तला हो जाएगा, तो यूं खल्के खुदा उसे बुरा कहने लगती है, उससे बचने लगती है और उस आदमी की तरक्की की राह में ये चीज़ें रुकावट बन जाती हैं। लेकिन अगर किसी ने आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत को फॉलो कर लिया, इस नियत से नहीं कि मेरी दुनिया समझ जाएगी, इस नियत से कि मेरी आखरत समर जाएगी, मुझे क़ुर्ब इलाही हासिल हो जाएगा, अल्लाह की दोस्ती नसीब हो जाएगी और उसी उसकी दोस्ती से बढ़कर कोई चीज़ यूं नहीं कि एक तो वो हमारा खालिक है, हमारा मालिक है, हमारा आका है। तो जिस तरह से हम दुनिया में इस चीज़ में फ़ख्र महसूस करते हैं कहते हुए कि साहब प्राइम मिनिस्टर जो है वो हमारा ज़ाती दोस्त है, हमारे घर पे आता है, मैं उसके घर किसी वक्त भी जा सकता हूँ, प्रेसिडेंट जो है उसके साथ मेरी दोस्ताना ताल्लुकात हैं, तो इसमें हम फ़ख्र क्यों करते हैं? इसलिए कि वो एक हेड ऑफ़ द गवर्नमेंट है, दूसरा हेड ऑफ़ द स्टेट है, उसमें हम फ़ख्र हासिल कर फ़ख्र महसूस करते हैं कहते हुए कि उससे दोस्ती हमारी, और हम सेफ फील करते हैं कि हमारा काम रुकेगा कोई नहीं क्योंकि हम उसके दोस्त हैं। तो रब ताला तो सब जहानों का मालिक है, तो अगर उसकी दोस्ती हमें नसीब हो गई तो फिर किसी काम के रुकने का कोई सवाल ही नहीं है। तो इस नियत से अगर हमने आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत का फॉलो करना शुरू कर दिया तो होगा क्या, नेक के तो पूरे ऑफिस में मेरी धाक बैठेगी कि साहब बहुत ही सच्चा इंसान है, तो हर आदमी उस नस्बत से मेरे मुझ पर एतबार भी करेगा और मेरी इज्जत भी करेगा। मुश्किल में देखा अज खुद जाके उसको वॉलंटियर की ऑफर के साहब मुझे हुक्म कीजिए क्या खिदमत मैं आपकी कर सकता हूँ, तो क्या होगा कि ख़ानदान में सबसे ज़्यादा बाइज्जत इंसान गिना जाऊँगा। तो यूँ मैं अर्ज़ कर रहा था कि दरवेश से ज़्यादा सक्सेसफुल आदमी आपको मुश्किल से मिलेगा कोई। तो अल्लाह को हासिल करते करते दुनिया खुद ब खुद आती है, एज ए बाय प्रोडक्ट आ जाएगी। लेकिन इसके बरक्स अगर मैं सिर्फ दुनिया ही के लिए कोशिश कर रहा हूँ कि दुनिया मुझे मिल जाए और मैं एल्बो के ज़ोर पर आगे बढ़ रहा हूँ, तो उसका नतीजा क्या है, जो कि रोज़ देखते हैं यही कुछ होगा। हर वक्त परेशान फिर रहा है बंदा, मैं किसी पीर साहब की तलाश में निकलूँगा कि उससे दुआ कराऊँ कि भाई ये मेरा काम किसी ने रोक दिया, ये किसी ने रिस्क बांध दिया, तावीज़ करके जादू कर दिया, खुदा के लिए तोड़ दो। वो पीर साहब जो हैं वो अपनी फीस चार्ज करते करते मेरे कपड़े भी बिकवा देंगे मुझसे। लेकिन वजह तो वो है ही नहीं जो मैं समझ रहा हूँ। वजह तो ये है कि मेरी जो आगे बढ़ने की ख्वाहिश है, मेरी एम्बिशन, वो एम्बिशन की हद से ओवर एम्बिशन के दर्जे में चली गई है। और अब मैं जायज़ नाजायज़ चीज़ सब रवा रखे हूँ आगे बढ़ने के लिए, या मुख्तस लफ्ज़ों में ये कि मैं एल्बो के ज़ोर पर बढ़ रहा हूँ आगे। तो कौन बढ़ने देगा मुझे? जगह जगह मुझे रुकावटों का सामना करना पड़ेगा, रेजिस्टेंस आएगी बहुत ज़्यादा। जब रेजिस्टेंस आएगी तो मेरी आगे बढ़ने की रफ्तार बहुत कम हो जाएगी, और फिर मैं इसी सिलसिले में रह जाऊंगा कि मैं किसी दुआ करने वाले के पास जाऊं, किसी तावीज़ वाले के पास जाऊं, किसी अमलियात के आदमी के पास जाऊं, और वो कर नहीं पाएगा क्योंकि ये इस चीज़ को कोई हल करे तो मैं आगे बढ़ूं। तो दुनिया के लिए कोशिश करने से सिवाय नाकामी के मिलना कुछ भी नहीं है। तो दोनों ही जहान हाथ से गए, दुनिया भी गई और आखिरत भी मेरे हाथ से चली गई। जबकि पहली जो सूरत मैंने अर्ज़ की आपसे, तो वह एक ही जहान के लिए कोशिश की, वह आखिरत थी। बल्कि उसकी भी कोशिश मैं क्यों करूँ? मैं इसकी कोशिश क्यों ना करूँ कि मुझे दोस्त की दोस्ती नसीब हो जाए? तो दोनों जहान खुद ब खुद मेरे हो गए, दुनिया भी मेरी, आखिरत भी मेरी। तो इसलिए मैं हर हफ्ते एक चीज़ पर जोर देता रहता हूँ कि आप अपनी ज़िंदगी में, मैं अपने ऊपर भी ये इस बात को इक्वली एप्लीकेबल समझता हूँ कि अगर हम बग़ैर ये देखे कि इससे हासिल क्या होगा, तो वो दिल में न लाएं कि इसका हासिल क्या है। दिल में ये लाएं कि हमें अपने दोस्त की क़ुर्बत चाहिए। तो इस पे अमल शुरू कर दें कि जिस हद तक मुमकिन है, ह्यूमनली पॉसिबल है, जिस हद तक हम आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पे अमल करते चले जाएं, स्पेशली अपनी रोज़मर्रा की ज़िंदगी में, तो मैं आपको यकीन दिलाता हूँ कि आपसे ज़्यादा सक्सेसफुल दुनियादार कोई नहीं होगा। देखिए, इस सिलसिले में एक दिन पहले भी ये जिक्र हुआ, मैंने उस दिन भी ये कहा था कि आप सल्लल्लाहु अलैहि वसल्लम का मामला कुछ मुख्तलिफ है। ये किसकी मजाल है कि ऐसी हस्ती जो अल्लाह के बाद सबसे बड़ी है और अल्लाह के ऐसे हबीब हैं कि वो वजह तखलीक कायनात बन गए। अल्लाह का इश्क आप सल्लल्लाहु अलैहि वसल्लम के साथ इस दर्जे का है कि आप सल्लल्लाहु अलैहि वसल्लम इस कायनात की वजह तखलीक है, और आप सल्लल्लाहु अलैहि वसल्लम के साथ अल्लाह का इश्क इस दर्जे का है कि अल्लाह कोई काम नहीं करता, सिर्फ अहकामात जारी करता। मासवाय एक ही मसरूफियत है उसकी कि वो अपने महबूब सल्लल्लाहु अलैहि वसल्लम पर दरूद भेजता है। ये वो वाहिद काम है जो ज़ाती तौर पर करता। तो जब ऐसा मकाम है आप सल्लल्लाहु अलैहि वसल्लम का जो कि है, तो फिर ये कैसे मुमकिन है कि एक दुनियादार यहूदी ऐसी हस्ती पर जादू कर दे? ये मुमकिन ही नहीं। लेकिन जादू हुआ। उसकी वजह ये थी कि जैसे रब ताला ने ये चाहा कि अपने हबीब को बशक्ल बशर पैदा करे, हम ही में से पैदा करे, ताकि हमें ये हुज्जत न रहे कि हम आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पर अमल कैसे कर सकते हैं, वो तो इंसानों से मावरा थे। तो इसलिए बशक्ल बशर पैदा कर दिया कि हमें ये हुज्जत न होने पाए, हमें ये बहाना न मिले कभी। तो जब आप सल्लल्लाहु अलैहि वसल्लम को बशक्ल बशर पैदा किया,
تو آپ صلی اللہ علیہ وسلم کو ان تمام چیزوں سے گزارا جس سے ایک عام انسان گزر سکتا. آپ نے تبلیغ فرمائی, نیکی کی طرف لوگوں کو بلایا, جواب میں جو کچھ سلوک قریش نے کیا وہ آپ کے سامنے ہے. طائف میں خون ایڑیوں تک بہ گیا آپ صلی اللہ علیہ وسلم کا, لوگوں نے اوجڑیاں تک سر اوپر پھینکی. پھر آپ کی نرینہ اولاد آپ کی آنکھوں کے سامنے رخصت ہو گئی. بیٹی جس سے بے انداز پیار تھا, ایسی بیٹی جس کی آمد پر تعظیمن آپ کھڑے ہو جاتے تھے, اپنی چادر بچھا دیتے تھے زمین پر, ایسی بیٹی کے ہاتھ پر چھالے بھی دیکھے چکی چلا چلا کے, شولڈر پر مشک کے سٹریپ کا نشان بھی دیکھا, فاقے بھی کیے, پیٹ پہ دو دو پتھر باندھ کے جنگیں بھی لڑیں, یہودی سے قرض بھی لیا اور اس یہودی کی سخت سخت باتیں بھی برداشت کی. آپ کا کیا خیال ہے کہ اگر رب چاہتا تو جیسے خود آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر میں چاہوں تو کوہ احد پورے کا پورا سونے کا ہو جائے, تو یہ کیا ممکن نہیں تھا؟ اسی طرح پہ ظاہر کر دیا کہ جادو کا وجود دنیا میں ضرور ہے لیکن میرے کلام سے بالا تر نہیں ہے, میری قدرت سے باہر نہیں ہے, تو میری کلام کی صورتیں اس کو توڑ دیں گی. ورنہ یہ ممکن ہی نہیں تھا کہ آپ صلی اللہ علیہ وسلم اس طرح سفر کرتے. ہم یہ تو دیکھتے ہیں آپ صلی اللہ علیہ وسلم پہ جادو ہو گیا, لیکن یہ نہیں دیکھتے کہ آپ نے کہیں لوگوں سے نہیں کہا کہ لوگوں کو توڑ کر دو کیونکہ میرا رزق باندھ دیا معاذ اللہ کسی نے, یا مجھ پہ بیماری طاری کر دی ہے تعویذوں کے ذریعے سے. یہ نہیں کہا. ہمیں اس پر بھی نظر رکھنا چاہیے کہ آپ صلی اللہ علیہ وسلم کا عمل ایسے موقع پر کیا تھا. رب تعالیٰ پر بھروسہ اور یقین اسی طرح تھا, صرف اس کے کلام کو استعمال کیا اور اس جادو سے نجات مل گئی. یہ صرف امت کے لیے نمونہ تھا اور کچھ نہیں تھا.
رب کی تجلیات کا ذکر فرمایا ہے, تو اس کو تھوڑا الیبوریٹ کریں گے کہ یہ کیا ہوتی ہیں؟
دیکھیے, میں رب کی تجلیات کو کارخانے قدرت کے معنوں میں یوز کر رہا تھا. رب تعالیٰ کا کارخانہ قدرت ایک عام آدمی کی نظر سے اوجھل رہتا ہے, لیکن وہ لوگ جو رب کے ہو جاتے ہیں, رب انہیں سب سے پہلے تو عجائبات عالم کی سیر کراتا, اور جب ان لوگوں کی روح کی لطافت بڑھتی ہے تو پھر انہیں کارخانہ قدرت کی سیر کرانے لگتا ہے. آپ نے بہت سے بزرگوں کے بارے میں پڑھا ہوگا کہ انہوں نے جیتے جی جنت کی سیر کی, اس کے ایک حصے کو دیکھا, فرشتوں کو دیکھ لیا. یہ سب کارخانے قدرت کا حصہ ہیں. کسی نے جو آسمانوں کے درمیان جہان بستے ہیں ان کی سیر کی. کیا آپ کو اکثر کتابوں میں فقیروں کے بارے میں مل جائے گا؟ تو یہ سب کارخانے قدرت کا حصہ ہے. تو میں رب کی تجلیات کو بمعنی کارخانہ قدرت استعمال کرتا ہوں. جو جدھر آپ کا ذہن گیا ہے رب کی تجلی, اس کا مشاہدہ تو حضرت موسیٰ علیہ السلام نے کوہ طور پر کیا تھا. میں اس نور کی بات نہیں کر رہا, میں اس کو تجلیات کو بمعنی کارخانہ قدرت استعمال کر رہا ہوں جو عام آدمی کی نظر سے اوجھل ہے. تو یہ رب تعالیٰ کسی انسان کی تابعداری اور فرمانبرداری سے خوش ہو کے اسے اجازت دے دیتے ہیں کہ وہ ایک حد تک رب تعالیٰ کے کارخانے قدرت کا مشاہدہ کر سکے. تو وہ ان معنوں میں استعمال کر رہا تھا. یہ بذات خود بہت بڑا اعزاز ہے جس پر ہمیں اللہ تعالیٰ کا شکر گزار ہونا چاہیے اگر اللہ کسی کو یہ عطا فرما دے. یہ معمولی چیز نہیں کہیں اس کو آپ یہ سمجھیں کہ کارخانہ قدرت کے مشاہدے سے مجھے لینا کیا ہے. نہیں, یہ رب پر یقین, ایمان اور بھروسہ, تینوں چیزیں. بہانے میں بہت زیادہ رول ادا کرتا ہے, یہ محمیز کا کام کرتا ہے. دیکھیے جب ایک بچہ حصول تعلیم کی طرف بڑھتا ہے تو عام طور پر گھر میں اس کی والدہ اسے الف بے کا قاعدہ اے بی سی سکھانا شروع کرتی ہے. یہ چینلائز کر رہی ہیں والدہ اس کی, اس بچے کی انرجیز کو, اس کے ٹرینڈز کو ایک سرٹن ڈائریکشن کے اندر. تو وہ بچہ پھر گھر سے ابتدا کرتا ہے الف بے پی کی اور حتیٰ کہ اسکول میں داخل ہوتا ہے اور اس کے تعلیم کا سلسلہ جاری ہو جاتا ہے. وہاں پر اسکول ٹیچر جو ہے وہ اسے مدد کرتا ہے حصول تعلیم میں ایک پرٹیکولر ڈائریکشن میں. اب اس میں مرشد کیوں اتنا ضروری ہے, اس کی سمجھ اس طرح سے آ جائے گی کہ ایک اگر بچہ ہے وہ گھر پہ پڑھتا ہے, بازار میں جاتا ہے, جا کے ٹیکسٹ بکس خرید لاتا ہے اور ان کی سٹڈی گھر میں کرتا ہے بغیر کسی کی ہیلپ کے. اس کے بعد میٹرک کا امتحان دیتا ہے, ایف اے کا دیتا ہے, بی اے کا دے دیتا ہے, ایم اے کا دے دیتا ہے, پاس ہوتا ہے, ایم اے کی ڈگری آ گئی اس کے ہاتھ میں. اس کے مقابلے پر ایک اور بچہ ہے جس نے گھر پہ ٹیوٹر رکھا ہوا ہے, وہ بھی درجہ بدرجہ انہی راستوں سے گزرتا ہوا ہے, ماسٹرز کی ڈگری لیتا ہے. پھر اس کے برعکس ایک تیسرا بچہ ہے جو پراپر ریگولر سکول کے اندر جاتا ہے اور 16 سال صرف کرنے کے بعد ماسٹرز کی ڈگری لیتا. اب ان تینوں لڑکوں کے پاس ماسٹر کی ڈگری موجود ہے, لیکن جب آپ ان کی پرسنالٹیز کو دیکھیں گے تو تینوں کی پرسنالٹیز اور لیول آف نالج میں زمین آسمان کا فرق ملے گا. ایک ہی مسئلہ ان تینوں بچوں کے سامنے رکھ دیجئے اور اس سے کہیے کہ اس کا سولوشن وہ سجیسٹ کرے اپنی تعلیم کی روشنی میں. تو جو پہلا بچہ ہے جس نے بغیر ٹیوٹر کی مدد کے اور بغیر سکول گئے ماسٹرز کی ہیں, وہ اس مسئلے کی حل میں ٹامک ٹوئیاں مارے گا, لیفٹ اینڈ رائٹ, نارتھ ساؤتھ رننگ کر کے کچھ دیر کی کاوش کے بعد اس کا حل آپ کو سجیسٹ کر دے گا. ٹیوٹر والا بچہ اس سے بہتر پرفارم کرے گا, اور جو سکول میں گیا ہے اس کے اس چیز کو حل کرنے کے بارے میں جو اس کی پرفارمنس ہے وہ بالکل مختلف ہوگی. پھر سکول میں پڑھا ہوا بچہ جو ہے اس کی پرسنالٹی کے اندر آپ کو ریگولیرٹی, پنکچوالٹی اور ٹیم ورک, ٹیم اسپرٹ رادر, اسپورٹس مین اسپرٹ جو ہے اس کی وہ, اور جو گروپ ٹاسک کی عادت ہوتی ہے وہ اس شخص کے اندر بہت ہوگی. دوسرے لفظوں میں اس کی تمام پرسنالٹی کی تربیت ہو چکی ہوتی ہے, پرسنالٹی کے تمام پہلوؤں سے, اس کی پرسنالٹی گرومنگ جس کو ہم کہتے ہیں, پرسنالٹی گرومنگ ہو جاتی ہے اور اس کے ساتھ ساتھ اس کی کیریکٹر بلڈنگ ہوئی ہوتی ہے. لیکن باقی دو بچوں کے اندر فرق ہوگا, ٹیوٹر والا پھر بھی بہتر ہوگا, لیکن وہ جو بغیر ٹیوٹر کے ہیں وہ بغیر کسی ڈائریکشن کے ڈگری لیے ہوئے ہیں. تو مرشد کا رول اس سے زیادہ کچھ نہیں ہے کہ وہ آپ کی تربیت کرتا ہے, محنت وہاں بھی آپ ہی کرتے ہیں, بغیر مرشد کے بھی محنت آپ ہی کرتے ہیں, لیکن مرشد آپ کی پرسنالٹی کے تمام پہلوؤں کی تربیت کرتا ہے غیر محسوس طریقے سے, کیونکہ ایڈوائس جو ہے وہ ہمیشہ انسان کے اندر ریئیکشن ڈیولپ کرتی ہے, وہ ریپیل کرے گی بندے کو. تو مرشد تھرو ایڈوائس آپ کی تربیت نہیں کرتا, وہ پرسنل ایگزامپل سے تربیت کرتا آپ کی. تو آپ لاشعوری طور پہ اسے کاپی کرنے لگتے ہیں, تو یوں آپ کی اپنی پرسنالٹی کی تربیت ہو جاتی ہے. اس لیے مرشد ضروری ہے. لیکن یہ کہنا کہ صاحب مرشد کے بغیر دنیا میں کچھ نہیں، وہ بیکار باتیں ہیں. رب سب کا ہے، آپ رب کے ساتھ اپنا تعلق براہ راست قائم رکھ سکتے ہیں، اس کو کوئی اعتراض نہیں. وہ آپ سے بالکل نہیں کہے گا کہ آپ کسی وسیلے کے ذریعے سے آئیے، اس لیے کہ تو مالک ہے آپ کا، وہ آقا ہے. تو جہاں اس کے ہم پر بہت حقوق ہیں، تو بحثیت اس کے ادنا غلام کے ہمارا بھی اس پر حق ہے. وہ یہ ہے کہ ہم اپنی تمام ضروریات کے لیے اس کی طرف دیکھیں، اس کو رجوع کریں. جب ہم مشکل میں ہوں، ہم اپنے آقا کی طرف دیکھیں کہ وہ ہماری مدد کرے گا. اور جہاں ہم کسی مشکل میں ہوں اور اس سے گائیڈنس کی ضرورت ہو، تو ہم اس کی طرف رجوع کریں. یہ ہمارا حق ہے اپنے رب پر. تو اس کے لیے وہ قطن ہمیں ہمارا حق ادا کرتے وقت یہ نہیں کہے گا کہ تم اپنے مرشد کے ذریعے کیوں نہیں آئے. وہ سب قصے کہانیاں ہیں، اس میں یقین نہ رکھیے. ہاں، مرشد کی ضرورت ہے آپ کو، اسی طرح جیسے آپ کو اسکول کی اور اسکول ٹیچرز کی ضرورت ہے.
طرف علماء کرام جو کہ پردہ فرما چکے ہیں وہ بھی، اور جو حیات ہیں وہ بھی، سر ان کا بھی ایک سسٹم چل رہا ہے. سر ایک ہی سلسلے کی دو پڑیاں ہیں، دو پیرل چیزیں ہیں، یا یو کین اپروچ ڈائریکٹلی ٹو علماء؟
دیکھیے، وہ ایک لمبا سبجیکٹ ہے. اب میرے پاس صرف ایک منٹ ہے باقی، کیونکہ اس کے بعد پھر اڑ جائیں گے ہم لوگ سب. اگر آپ اس لمبے سبجیکٹ کو کسی ایک دن کے لیے مؤخر کر دیں، تو جیسے آج انسان کے بارے میں ذکر شروع کیا، ابھی یہ ختم نہیں ہوا، یہ نیکسٹ سنڈے پھر اس کا دوسرا حصہ ہم بات کریں گے اس پہ، تو اس پر بھی بات ہوگی. میں اصل میں چلنا یوں چاہ رہا تھا کہ انسان سے شروع کرتے کرتے پھر دین اسلام اور اس کے مختلف پہلوؤں پر بات کرتے ہوئے قیامت کے ذکر تک جاتے، تو یوں میں آج سسٹمیٹکلی شروع ہوا تھا. تو اس کو بھی انشاءاللہ ضرور ٹچ کریں گے، اس سبجیکٹ کو اس پہ بات کریں گے انشاءاللہ. دیکھیے، ہم وسیلے سے مراد اگر یہ لے لیں، جیسے میں نے ابھی عرض کیا کہ اسکول میں ایک بچہ جو جاتا ہے، وہ ایم اے کرنے کا، ماسٹرز کرنے کا وسیلہ ڈھونڈے ہوئے ہے، کیونکہ اس کی تمام تر ایفرٹ جو ہے وہ چینلائز ہو کے ایک صحیح ڈائریکشن میں چلی گئی ہیں، اس کی انرجیز صحیح ڈائریکشن کی طرف چینلائز کر دی ہیں ٹیچر نے. تو ٹیچر وسیلہ ہے اس کے حصول تعلیم کا، لیکن ماسٹرز کی ڈگری ٹیچر کو صرف پکڑ لینے سے نہیں ملے گی، وہ محنت کرنے سے ملے گی. تو محنت اسٹوڈنٹ کی اپنی ہے، ٹیچر اس کا گائیڈ ہے، اور جو سسٹم وہ انٹروڈیوس کرا رہا ٹیچر، وہ وسیلہ بن رہا ہے اس کے لیے. تو رب تعالیٰ جو یہ کہتا ہے وسیلہ ڈھونڈو، وہ یہ ہے کہ ہر شخص اگر اپنے اپنے انداز میں رب کو ڈھونڈنے میں لگ گیا، تو وقت اس کا ضائع ہوتا رہے گا. لیکن اگر اس نے ایک وسیلہ ڈھونڈ لیا جو اس کو صحیح ڈائریکشن میں گائیڈ کر دے، رب سے ملا دے وہ اس سسٹم کے ذریعے، تو وہ وسیلہ بن گیا.